الحمد لله رب العالمين والصلاة والسلام على سيدنا مولانا محمد خاتم النبيين وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم بإحسان إلى يوم الدين أما بعد ایک حدیث کا بیان پچھلے چند جمعوں سے شروع کیا ہوا ہے جس میں رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ ہر مسلمان دوسرے مسلمان کا بھائی ہے, اس پر نہ تو ظلم کرتا ہے اور نہ اسے کسی ظالم کے حوالے کرتا ہے, اور جو شخص کسی دوسرے بھائی کے کام میں لگا ہوا ہو یعنی اس کی کوئی حاجت پوری کر رہا ہو تو اللہ تبارک و تعالیٰ اس کی حاجتیں پوری کرنے میں لگ جاتے ہیں, اور جو شخص کسی مسلمان کی کسی بے چینی کو دنیا میں دور کرے تو اللہ تعالیٰ اس کے آخرت کی بے چینی کو دور فرمائے گا. یہ تین جملوں کا بیان پچھلے جمعوں میں ہو چکا ہے. آخری جملہ رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ من ستر مسلما سترہ اللہ علیہ فی الآخرہ, او کما قال صلی اللہ علیہ وسلم سترہ اللہ یوم القیامہ او کما قال صلی اللہ علیہ وسلم, کہ جو شخص کسی مسلمان کے عیب پر پردہ ڈالے تو اللہ تعالی قیامت کے دن اس کے عیب پر پردہ ڈالے گا. گویا ایک مسلمان کی, ایک سچے پکے مسلمان کی صفت یہ ہونی چاہیے کہ وہ اپنے کسی بھائی کا کوئی عیب دیکھے تو اس عیب کو کی تشہیر نہ کرے, اس کے اوپر پردہ ڈالے, حتی الامکان اس کو دوسروں کے سامنے بیان نہ کرے. ایک طرف تو یہ حکم ہے کہ کسی مسلمان کی برائی اس کے پیچھے پیچھے نہ کی جائے, جس کو غیبت کہتے ہیں. تو غیبت بھی اتنا بڑا گناہ ہے کہ قرآن کریم میں اس کو اپنے مردہ بھائی کا گوشت کھانے سے تعبیر کیا گیا ہے. وہ تو اتنا بڑا گناہ ہے ہی کہ دوسرے کی برائی بلا وجہ بیان کرے آدمی. اس سے آگے بڑھ کر ایک مومن کی صفت یہ بیان کی گئی ہے کہ برائی بیان کرنا تو بڑی بات ہے, اس کے عیب کو حتی الامکان چھپائے. جب یہاں پر چھپائے گا تو اللہ تعالیٰ اس کے عیب کو آخرت میں قیامت کے دن چھپائیں گے. تو مسلمانوں کو ترغیب دی گئی ہے کہ وہ دوسرے مسلمان بھائی کو عیب پر پردہ ڈالا کریں. ہاں, اگر کوئی کسی کے اندر ایسا عیب ہے کہ اگر وہ کسی دوسرے کے سامنے بیان نہ کیا جائے تو دوسروں کو نقصان پہنچے گا. مثلاً ایک شخص چوری کا عادی ہے اور مجھے پتا ہے کہ وہ چوری کا عادی ہے, اب اگر کسی ایسے شخص سے وہ بات بیان کی جائے جس کے بارے میں یہ اندیشہ ہو کہ شاید یہ اس کی چوری کر لے, ایسے موقع پر خود صاحب معاملہ کو بتا دینا یہ جائز ہے, کیونکہ اگر اس وقت بھی اس کے عیب پر پردہ ڈالیں گے, اس کے چور ہونے پر پردہ ڈالیں گے تو کسی دوسرے مسلمان کو نقصان پہنچ جائے گا, تو نقصان سے دوسرے کو بچانا بھی ضروری ہے. لہذا وہاں تو بیان کرنا ہے, لیکن جہاں بلا کوئی ضرورت نہیں ہے اس کے اس عیب کو بیان کرنے کی, تو اس وقت میں حکم یہ ہے کہ اس کے عیب کو چھپاؤ. اور اس کے مقابل میں حدیث میں یہ بھی فرمایا کہ بلا تجسسو, کہ کسی دوسرے کی ٹوہ میں نہ لگو. یعنی بعض لوگوں کی عادت ہوتی ہے کہ دوسرے آدمی کی जासूसी करते हैं, यानी उसके देखते हैं कि ये क्या कर रहा है, क्या नहीं कर रहा है, कहाँ से इसके पैसे आ रहे हैं, कहाँ से इसकी दौलत आ रही है, कहाँ से इसका इसका काम चल रहा है, उसकी तफसीलात मालूम करने की फिक्र करते हैं और उसके लिए खुफिया रास्ते भी इख्तियार करते हैं। तो कुरान करीम में भी इसको मना फरमाया गया और रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने साफ साफ बयान फरमाया, वला तजस्सु, एक दूसरे की जासूसी ना करो। जासूसी करने का माना यह है कि आदमी इस फिक्र में पड़ा रहे कि इसका मुझे कोई ऐप पता चले, इसकी कोई खराबी मुझे मालूम हो। तो ये तजस्सुस जो है ये इसको भी मना किया गया। तो और अगर तजस्सुस के बगैर टोह में लगे हुए अगर किसी का कोई ऐब सामने आ गया तो उस ऐब को पर्दा डालो हत्तल इम्कान उसको दूसरों के सामने बयान न करो, क्योंकि ये उस मुसलमान की हक तलफी है। तो जो पर्दा पोशी यानी किसी की ऐब के ऊपर पर्दा डालना, इसकी इतनी बड़ी फजीलत बयान फरमाई गई कि आखिरत में अल्लाह ताला तुम्हारे पर्दा डालेगा। आखिरत में अल्लाह बचाए, बहुत से गुनाह ऐसे हैं जिनके बारे में हदीस में आता है कि वो बरसरे आम लोगों को बताए जाएंगे जिससे उसकी रुसवाई होगी। अजाब तो अपनी जगह, लेकिन साथ साथ दूसरों के सामने उसकी रुसवाई होगी। तो उस रुसवाई से बचने के लिए अगर आदमी इस बात का एहतमाम करे कि किसी दूसरे शख्स के ऐब को उछाले नहीं, बस मालूम हो गया तो मालूम हो गया, अगर ऐब मालूम हुआ है तो करना यह चाहिए कि दिल में दुआ करे या जबान से दुआ करे, या अल्लाह इसके अंदर यह ऐब है ये इसका दूर हो जाए। और उस ऐब को दूर करने के लिए जो जराए हो सकते हैं, मसलन किसी उसको नसीहत करना, तन्हाई में उसको नसीहत करना, उसके खरखाई में नसीहत करना नरमी के साथ, हिकमत के साथ, तो ये तो मुसलमान को चाहिए। लेकिन उसको उछाले उस ऐब को और उसको उसकी पर्दापोशी से इनकार करे, ये अच्छी बात नहीं है और यह इंसान के लिए आखिरत में भी अल्लाह बचाए रुसवाई का जरिया बन सकता है। तो अल्लाह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि किसी मुसलमान के ऐब पर पर्दा डाला करो। हमारे बुजुर्गों में इसकी अजीब गरीब मिसालें मौजूद हैं। हमारे बुजुर्गों में इस बात की का एहतमाम था कि किसी शख्स की पर्दा शिकनी ना हो और उसकी बात की कोई ना कोई तावील कर ली जाए, यानी उसका कोई ऐसा मंशा तलाश कर लिया जाए कि जो सही मंशा हो। हजरत, मैंने अपने वालिद माजिद कद्दसल्लाहु ताला सरहु से सुना कि दारुलूम देवबंद के जो मुफ्ती आजम थे हजरत मौलाना मुफ्ती अजीजुर रहमान साहब रहमतुल्लाह अलैह, वो ऐसे बुजुर्ग थे कि दारुलूम के सदर मुफ्ती थे, सबसे बड़े मुफ्ती। और दारुलूम देवबंद के सदर मुफ्ती के माना यह कि पूरे हिंदुस्तान के मुफ्ती आजम। अब उस जमाने में और आज भी मुफ्ती आजम का कोई सरकारी मनसब नहीं होता, अल्हम्दुलिल्लाह, बाज मुल्कों में होता है, लेकिन यहां हमारे मुल्क में ना हिंदुस्तान में था ना पाकिस्तान में है, मुफ्ती आजम का कोई सरकारी मनसब नहीं है। बहुत से मुल्कों में सरकारी मनसब है, अरब मुल्कों में अक्सर व बेशतर है, सऊदी अरब में है मुफ्ती आजम का लकब होता है जो सरकार की तरफ से दिया जाता है, वो एक ओहदा होता है, उसके ऊपर बड़े फवायद भी मिलते हैं, मिस्र में होता है और शाम में होता है, बहुत से मुल्कों में होता है। हमारे हिंदुस्तान के अंदर और गैर मुनकसिम हिंदुस्तान में भी कोई ऐसा सरकारी मनसब नहीं था, और अल्हम्दुलिल्लाह पाकिस्तान में भी ऐसा नहीं है, क्योंकि जब एक मर्तबा आदमी सरकारी मनसब कबूल कर लेता है तो आजकल की दुनिया में उसमें आम तौर से वो हुकूमत के जेरे असर रहता है, हक बात कहने में रुकावट पैदा होती है। अगरचे पहले जमाने में ऐसे भी होते थे कि चाहे सरकार ने बनाया हो, हुकूमत ने बनाया हो, लेकिन वो हक बात कहते थे, लेकिन आजकल जैसे इनहितात आ गया है अखलाक के अंदर, तो अब जो अगर कोई सरकारी मुफ्ती बने तो वो कभी ना कभी दबाव में आ जाता है, ऐसे ऐसे फतवे दे देता है कि जो हुकूमत के हक में जाए, अल्लाह बचाए। तो हमारे यहाँ ऐसा कोई मनसब है नहीं सरकारी, हिंदुस्तान में भी नहीं था, लेकिन जिसको आम लोग और उलमा जिसकी तरफ रुजू करते हों तो उसको मुफ्ती आजम उलमा लकब दे देते थे, उलमा दे देते, मवाम दे देते थे। तो हजरत मौलाना मुफ्ती अजीजुर रहमान साहब रहमतुल्लाह अलैह, अल्लाह ताला उनके दर्जात बुलंद फरमाए, वो दारुलूम के सदर मुफ्ती थे, लिहाजा पूरे हिंदुस्तान के मुफ्ती आजम समझना चाहिए उनको। थे तो मुफ्ती आजम और बड़े ऊंचे दर्जे के आलिम और फकीह, आज उनकी बतावा जो है वो पूरी तरह मुकम्मल भी शायद नहीं हो सके, इतने ज्यादा है, 10 जिल्दों के अंदर भी मुकम्मल नहीं हुए, इतने बड़े फकीह और मुफ्ती। लेकिन जब दारुलूम देवबंद जाते तो रास्ते में कुछ बेवाओं के घर पड़ते थे, तो वहां जाकर उस बेवा से पर्दे के पीछे पूछते थे, बीबी तुम्हारा कोई काम हो, कोई सौदा सुलभ लाना हो तो मुझे बता दो। तो वो बेवा उसको कोई बता देती थी कि मुझे फलम चीज बाजार से लानी है। तो पहले बाजार जाकर उन बेवाओं का सौदा सलोख खरीद कर और वो लाकर बेवाओं को पहुंचाते हैं। और बाद औकात ऐसा भी होता कि वो बेवा ये कहती कि मौलवी साहब मैंने तो फलां चीज कही थी, आप फलां चीज ले आए, गलत ले आए, या मैंने तो इतना मंगाने को कहा था, आप कम ले आए। तो कह रहे बेबी फिक्र ना करो, मैं अभी जाता हूं और जाकर जो मुझसे गलती हो गई उसकी तलाफी करता हूं। तो वो बेवाओं को पहले उनके काम करके, वो जो हदीस में फरमाया जो अपने भाई की या बहन की हाजत में लगा हुआ होता है अल्लाह ताला उसकी हाजत में लग जाते हैं। तो ये हदीस, इस हदीस पर अमल करने के लिए सुबह को पहला काम ये करते थे, फिर जाकर दारुलूम देवबंद में या सबक पढ़ाते या फतवे का काम करते। उन्हीं के बारे में मैंने अपने वालिद माजिद कद्दसल्लाहु ताला सिर्रहू से सुना, और चूंकि हजरत वालिद साहब रहमतुल्लाह अलैह उनके शागिर्द थे बराह रास्त, और फतवा में भी उनके शागिर्द थे, और बाद में अल्लाह ताला ने उन्हीं के मकाम पर दारुलूम देवबंद का सदर मुफ्ती हजरत वालिद साहब रहमतुल्लाह अलैह को बनाया था। तो वो फरमाते हैं कि मैंने हमेशा ये देखा कि अगर कोई शख्स हजरत मुफ्ती अजीजुर्रहमान साहब रहमतुल्लाह अलैह के सामने कोई गलत बात कहता तो फरमाते गोया आपका मतलब शायद ये होगा, उसकी तावील करके उसको सही महमिल पर महमूल करके उसको बता देते, गोया आपका मतलब शायद ये होगा, हालांकि वो बात गलत कह रहा है, लेकिन गलत बात को सही करके उसकी तावील करके उसको इस तरह कह देते। ये नहीं कहते भाई तुम गलत बात कर रहे हो, फजूल बात कर रहे हो, गलत बात कर रहे हो, बल्कि उसकी तावील करके उसको मुतनब्बे कर देते थे कि सही मफहूम ये होना चाहिए तुम्हारा, और तुम्हारे अल्फाज से शुबा हो रहा है गलत बात का। तो एक मुसलमान का काम यह है कि किसी की कोई बुराई देखे तो उस बुराई की हत्तल इम्कान तावील करे, यानी शायद उसने इसलिए कर लिया होगा, शायद इसलिए कर लिया होगा। तो अगर फर्ज करो कि मिसाल के तौर पर आप देखो कि किसी आदमी को जमात का वक्त हो रहा है, नमाज खड़ी हो रही है और वो कहीं और जा रहा है, मस्जिद को छोड़कर। तो एक सूरत तो यह है कि अपने दिल में यह बिठाओ कि भाई ये तारीख जमात है, ये मस्जिद की जमात से मुतनफिर है, मुतनफिर होकर भाग रहा है। और दूसरी सूरत यह है कि भाई इसको कोई उज्र पेश आ गया होगा, तो दिल में ये बात लाओ कि उसको कोई उज्र पेश आ गया होगा। हो सकता है कि वो ऐसी हालत में हो कि जिसमें उसको बैतुल खला जाना जरूरी है, मिसाल के तौर पर उसका कोई शख्स बीमार है जिसकी फौरी इमदाद की जरूरत है, इसलिए वो मस्जिद में नहीं आया। तो एक आदमी को दूसरे आदमी की जब गलती समझ में आए या सामने आए, तो बजाय इसके कि उसको दिल में ये समझे कि ये बुरा है, उसकी कोई तावील करने की कोशिश करे, उसका कोई सही महमल तलाश करने की कोशिश करे और उस सही महमल के मुताबिक फिर उसके साथ मामला करे। पता नहीं उसका अब तो अल्लाह जल जलालू से क्या ताल्लुक है। अरे भाई, हमें तो लोगों का जाहिर नजर आता है, जाहिरी हालत नजर आती है, किसी के दिल का अल्लाह ताला के साथ क्या ताल्लुक है वो हमें पता नहीं चलता। लिहाजा किसी भी शख्स को मुतलक बुरा समझना ये दुरुस्त नहीं। कुछ पता नहीं अल्लाह ताला के साथ उसका क्या ताल्लुक है, किस किस्म का अल्लाह ताला के साथ उसका इखलास है। आपने हदीस सुनी होगी कि किसी शख्स, एक शख्स, एक औरत थी, अल्लाह बचाए, फाहिशा औरत थी, लेकिन उसने एक मर्तबा कुत्ते को पानी पिला दिया, ये सोचकर कि अल्लाह ताला की मखलूक है और अल्लाह ताला की मखलूक होने की वजह से मुझे चाहिए कि इस पर रहम का, इसके साथ रहमदिली का मामला करूं। तो उसने पानी पिला दिया, अल्लाह तबारक व ताला ने उसके इस ताल्लुक की वजह से उसकी मगफिरत फरमा दी। तो कुछ नहीं कहा जा सकता किसी भी शख्स के बारे में कि जैसे बाद औकात कहते हैं जहन्नमी है, दोजखी है वगैरह, ये हम चाहे कितना ही बुरा नजर आ रहा हो देखने में, लेकिन उसको उसके बारे में ये फैसला करना कि ये फासिक है, ये यानी अपने दिल में ये फैसला करना, फतवे की जरूरत पेश आ जाए तो हुक्म शरी बताना जरूरी है, लेकिन अपने दिल में हद तल इम्कान उसकी कोई तावील कर ली जाए और समझ लिया जाए कि पता नहीं अल्लाह ताला के साथ, भाई उसको उसका अमल उसके साथ है, मेरा अमल मेरे साथ है, तो उसको आप उसके किसी काम को बुरा समझो, हो सकता है उसका काम वो बुरा हो रहा हो, हद तल इम्कान तावील की कोशिश करो, तावील ना बने तो बुरा समझो, लेकिन उस आदमी के बारे में ये ना सोचो कि ये जहन्नमी है या ये अल्लाह तबारक व ताला के यहां जाके इसको अजाब होगा, इसका अजाब सवाब का फैसला, जन्नत और जहन्नम का फैसला तो बस सिर्फ अल्लाह जल्ला जलालू के हाथ में है। खुलासा ये कि हत्तल इम्कान किसी मुसलमान के ऐब का कि अगर खबर मिले तो उसको छुपाने की कोशिश करो, उसको तशहीर न करो बगैर किसी जरूरत के, तशहीर न करो। हाँ, जैसा मैंने अर्ज किया कि उससे दूसरों को नुकसान पहुंचने का अंदेशा है तो बेशक उस सूरत में बता देना चाहिए। और फिर इसमें एक बात और भी है, वो ये कि जिस तरह दूसरों के ऐब छुपाना उसकी फजीलत आई है और लोगों की ऐब बयान करना इसकी मजम्मत आई है, इसी तरह खुद अपनी यह बात भी हमेशा अक्सर और बेशतर लोगों के जहन में नहीं रहती कि खुद अपने अगर अपने से कोई गुनाह सरजद हो गया अल्लाह तो उसके बारे में भी हुक्म यह है कि दूसरों के सामने बयान ना करो उसको। बाद लोग होते हैं कि जो गुनाह करने के बाद बाद औकात तो अल्लाह बचाए फख्र के तौर पर बयान करते हैं, अल्लाह ताला महफूज रखे कि मैंने देखो इतना बड़ा गुनाह किया, उसको गुनाह या तो समझते नहीं या ये कि काबिल फख्र समझते हैं कि मैं तो इतना मॉडर्न हो गया हूं, इतना मगरिब ज़दा हो गया हूं कि मैंने ये जुरत भी कर ली, अल्लाह बचाए। بعض لوگ تو فخر کے طور پر کرتے ہیں، وہ تو اللہ بچائے مجھے اندیشہ ہے ان کے اوپر کفر کا، لیکن بعض لوگ اپنی گناہگاری بتائن کرنے کے لیے کہ بھئی میں گناہگار آدمی ہوں، اور گناہگار ہونے کی وجہ سے اپنا کوئی گناہ دوسروں کے سامنے بیان کر رہا ہے کہ مجھ سے یہ گناہ ہو گیا تھا. یہ بات بھی غلط ہے. ارے اگر تم سے کوئی گناہ ہو گیا تو اپنے پروردگار کی طرف رجوع کرو، اس سے توبہ کرو، اس سے استغفار کرو، اس کو بیان کرتے مت پھرو، یہاں تک کہ دوسروں کے سامنے اپنے گناہگار ہونے کا سبب اور اس کی دلیل یا اس کی مثال بیان کرنے کے طور پر بھی اپنا گناہ کسی سے بیان نہیں کرنا چاہیے. یہ چونکہ یہ فرمایا مسلمان کی ست پردہ پوشی، تو اس مسلمان میں خود بھی تو داخل ہے، تو مسلمان کو چاہیے کہ اپنا اگر کوئی گناہ سرزد ہو گیا ہے اس کو چھپا کے رکھے، اس کو کہیں بیان نہ کرے، الا یہ کہ اصلاح کے لیے اپنے کسی مصلح سے بیان کرنے کی ضرورت پیش آ جائے، مربی سے اپنے، وہ اس سے تنہائی میں کہ میں اس مصیبت میں مبتلا ہو گیا ہوں، مجھے اس کی کوئی تدبیر بتائیے کس طرح میں نکلوں اس سے، وہاں تک تو ٹھیک ہے. لیکن جہاں بلا وجہ کسی کے سامنے، دوستوں کے سامنے، بعض اوقات جو ہے آدمی دوست یاری میں دوستوں کے سامنے بیان کر دیتا ہے کہ میں مجھ سے یہ گناہ ہو گیا، اور اس کا دوسروں کو کے سامنے ذکر کرتا ہے، تو یہ بھی درست نہیں ہے. چھپا کے رکھو اس کو، اور جب اللہ تعالیٰ تم چھپا کے رکھو گے اس طرح کہ سوائے تمہارے تمہارے اللہ کے کسی کو اور کو پتہ نہیں ہے، اور تم نے اپنے اللہ سے اس کی توبہ، اس سے توبہ کر لی، اس پر استغفار کر لیا، معافی مانگ لی، بس معاملہ ختم ہو گیا. امید ہے کہ انشاءاللہ آخرت میں بھی اللہ تبارک بتعالی تمہارے ساتھ رحمت کا معاملہ فرمائیں گے. ایک حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم نے بیان فرمایا کہ ایک شخص ہوگا، اس کو قیامت کے دن اللہ تعالیٰ بلائیں گے، اور حدیث میں ہے کہ اپنا بازو اس کے اوپر رکھیں گے، یعنی جیسے کوئی خفیہ طریقے سے کسی سے بات کرتا ہے، اللہ جانے اللہ کا بازو اللہ تعالیٰ جانتا ہے، اس کی حقیقت اللہ تعالیٰ کو معلوم ہے، ہمیں نہیں معلوم ہو سکتی. بہرحال مطلب یہ کہ اس کے ساتھ ایک شفقت معاملہ کر، شفقت کے ساتھ جیسے کسی کے اوپر اپنا ہاتھ رکھا جاتا ہے، اس طرح اللہ تعالیٰ اس کے ساتھ ہاتھ رکھیں گے اور فرمائیں گے کہ کیا تم نے اس وقت فلاں وقت یہ گناہ نہیں کیا تھا؟ تو وہ کہے گا کہ جی ہاں یا اللہ میاں میں نے یہ گناہ کیا تھا. کہا فلاں وقت میں گناہ نہیں کیا تھا؟ کہ جی گناہ کیا تھا. کہا کہ فلاں وقت نہیں، ان کے سارے بہت سارے گناہ شمار کرائیں گے اللہ تعالیٰ، یہ کیا تھا، یہ کیا تھا، یہ کیا تھا. اب وہ سمجھے گا کہ جی سارے گناہ تو میرے سامنے آ گئے، اب تو میں برباد ہو گیا، اب تو یقیناً مجھے جہنم میں بھیجا جائے گا. آخر میں جب وہ پریشان ہوگا تو اللہ تبارک و تعالیٰ فرمائیں گے کہ میں نے دنیا میں تمہارے ان گناہوں کی پردہ پوشی کی، یعنی یہ گناہ صرف تمہیں معلوم ہے، مجھے معلوم ہے، اور کسی کو معلوم نہیں، اور میں نے وہاں پر تمہاری ستاری کی، تمہاری عیب کو چھپایا. تو جب میں نے وہاں چھپایا اور تم نے بھی اس کو کہیں اور ظاہر نہیں کیا، تو آج تمہارے سارے گناہ معاف کرتا ہوں، اللہ تبارک تعالیٰ اس کی مغفرت فرما دیں گے. تو اس سے کیا پتا چلا کہ اگر کوئی گناہ ہو جائے تو بس اپنا معاملہ اللہ سے رکھو، کسی دوسرے کے سامنے اس کا بیان نہ کرو، تاکہ اللہ تبارک و تعالیٰ کی رحمت سے امید ہے کہ انشاءاللہ پھر وہاں پر بھی ستاری فرمائیں گے. لیکن بس یہ کرو کہ اس گناہ کے بعد اللہ تعالیٰ سے رجوع کرو، اللہ تعالیٰ سے توبہ مانگو، اللہ تعالیٰ سے استغفار کرو، تو انشاءاللہ امید ہے کہ انشاءاللہ جس طرح دنیا میں اللہ نے ستاری کی، اس طرح انشاءاللہ آخرت میں بھی ستاری کے فرمائیں گے. تو اپنے گناہ کو صرف اللہ کے سامنے پیش کرو اور کسی کے سامنے نہیں. اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.